समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र शंकर भण्डारी। आदरणीय श्रोता, आज जून 26 लागू औषध दुरूपयोग तथा अवैध ओसार प्रसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस यो दिवस लागू औषधको रोकथाम नियन्त्रण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपालमा लागू पदार्थको सेवन तथा ओसार प्रसारको अवस्था कस्तो छ, नियन्त्रणका लागि कस्ता प्रयासहरू हुँदैछन्, लागू पदार्थको ओसार प्रसारको नियन्त्रण गर्न के कस्ता चुनौतीहरू छन्, यसै विषयमा केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी जीवन निरोला। स्वागत छ कार्यक्रममा।
धन्यवाद, नमस्ते। हजुर,
आज लागू औषध दुरूपयोग तथा अवैध ओसार प्रसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउँदैछ। यो दिवससँग जोडिँदै गर्दाखेरि लागू औषध ओसार प्रसार सेवनका कुराहरू योसँग जोडिँदाखेरि कहीँ न कतै प्रहरी जोडिएको हुन्छ, किनभने नियन्त्रणमा महत्वपूर्ण भूमिका प्रहरीको पनि हुन्छ। अहिलेसम्म नेपालमा यसको स्थिति के छ, सेवनको ओसार प्रसारको कुराकानीको शुरूआत यसैबाट गरौं न।
धन्यवाद सर। अहिले यो लागू औषध अपराधको अवस्था चाहिँ एउटा सोसल क्यान्सरकै रूपमा देखिन्छ।
हजुर,
यो ज्यादै चुनौतीपूर्ण, यो विश्व समुदाय नै योबाट एकदमै सचेत रहनुपर्ने अवस्था देखिन्छ। र नेपालको सन्दर्भमा हेर्दा यो नेपाल प्रहरीले अनुसन्धान गर्ने 65 मुद्दाहरू मध्ये एउटा लागू औषध अपराध पनि पर्यो यसमा। र नेपालको तथ्याङ्क हेर्दा, यही आर्थिक वर्षको तथ्याङ्क हेर्दा पनि हामी के देख्छौँ भन्दा, नेपाल प्रहरीमा दर्ता हुने सबै किसिमका मुद्दाको सङ्ख्या, होल रजिस्टर हुने केसको सङ्ख्या चाहिँ हाम्रो यो जेठ मसान्तसम्मको डाटा हो, यो 54,564 छ भने लागू औषधको मात्रै मुद्दा सङ्ख्या 5,047 छ।
हजुर,
भनेपछि नेपाल प्रहरीमा मुद्दा चल्ने युनिटहरू 225 मध्ये हजुरको 225 प्रहरी युनिटहरूमा दर्ता भएको कुल मुद्दाको जति मुद्दा सङ्ख्या छ त्यसको 5,047 मुद्दा लागू औषध मुद्दा छ। र यसमा हजुरको कुल मानिसहरू 38,423 पक्राउ परेका छन् भने लागू औषध मुद्दाको केसमा मात्रै 8,008 पक्राउ परेको छ।
हजुर,
भनेपछि यो तपाईँको असाध्यै भयावहको अवस्था छ। र हाम्रो लागू औषध ब्युरोको तथ्याङ्क हेर्ने हो भने हाम्रो यो नोडल एजेन्सी जुन लागू औषध अपराध तथा रोकथाम नियन्त्रणको लागि नेपाल प्रहरीको एउटा नोडल एजेन्सी चाहिँ हाम्रो कोटेश्वरमा छ, र हाम्रो सेटेलाइट युनिटहरू 11 जिल्लामा तपाईँको 15 सेटेलाइट युनिटहरू छ। र यो हाम्रो मात्रै लागू औषध ब्युरो जस्तै 225 युनिटले मुद्दा अनुसन्धान गर्छ, त्यो मध्ये 224 युनिट छोडेर हाम्रो मात्रै युनिटको तथ्याङ्क हेर्ने हो भने पनि यसको अवस्था चाहिँ ज्यादै भयावह देखिन्छ। अब यो अघिल्लो वर्षहरूको डाटा त छँदैछ हजुरको, अब यो वर्षको पनि हजुरको लागू औषध नियन्त्रण ब्युरो प्लस ब्युरो मार्फतको हाम्रो 15 युनिट समेत गरेर 865 मुद्दा दर्ता गरेका छौँ भने यसमा 1247 चाहिँ हामीले पक्राउ गरेका छौँ।
हजुर,
र यस्तै हजुरको यो अब यसको परिमाण, बरामद भएको सामानको परिमाण हेर्ने हो भने पनि यो हजुरको तपाईँको गाँजा हाम्रो 1783 केजी बरामद छ, चरेस अलिकति कम देखिन्छ यो आर्थिक वर्षमा हजुरको। अब यो हिरोइन मात्रै हजुरको 37 केजी देखिन्छ, त्यस्तै हजुरको यो फार्मास्युटिकल ड्रग्सको अवस्था झन् भयावह छ, अब यसमा यो आर्थिक वर्ष मात्रै हजुरको ट्रामाडोल 4,84,000 4,08,421 क्याप्सुल त ट्रामाडोल नै बरामद छ
भने यहाँले यो कुरा गर्दै गर्दाखेरि नेपालमा लागू औषधका घटनाहरू बढ़िरहेका छन् र त्यही परिणाममा पनि यहाँले चाहिँ बरामद पनि गर्नु भएको छ। यो भन्दै गर्दाखेरि उमेर समूहका कुराहरू आउँछन्, कुन उमेर समूहका व्यक्तिहरू यसमा बढी संलग्न देखिन्छ अहिले?
अब यसमा 21 वर्षदेखि 29 वर्षको उमेर समूहको व्यक्तिहरू बढी इन्भल्भ देखिन्छ हजुर।
हजुर,
अब यसमा पनि न्यून आय अवस्था भएको, अब हजुरको एसएलसी भन्दा तल कम पढाइ भएको बढी देखिन्छ र अब यसमा चाहिँ हजुरको अलिकति साथी खराब साथीसँग अब यसको चाहिँ हजुरको युवा अवस्थाको कौतूहलता अनि हजुरको मानसिक समस्या पारिवारिक अवस्था असफलताको विभिन्न कारणले गर्दा पनि यो दुर्व्यसनीहरू चाहिँ त्यसमा लागेको देखिन्छ र अहिले हाम्रो नेपालको सन्दर्भमा यो दुर्व्यसनीको संख्या चाहिँ 2076 सालमा हाम्रो गृह मन्त्रालयले जुन सर्वे गरेको छ त्यसमा 1,34,000 दुर्व्यसनीको संख्या रहेको छ र त्योभन्दा पछाडि चाहिँ हाम्रो अथेन्टिक सर्वे हुन सकेको छैन। यो 6-6 वर्षको पिरियडमा हुने भएर अब चाहिँ फेरि सर्वे हुने टाइम भएको छ तर समग्रमा यो दुर्व्यसनीको संख्या अहिले 76 जति देखिन्छ त्यसको 5-6 टाइम्स बढी भइसकेको हुनसक्ने आंकलन चाहिँ गर्न सकिन्छ।
हजुर, यहाँले युवाहरूको कुरा गर्नुभयो होइन, 29 वर्षभन्दा तलकाले बढी सहभागी छन् भन्दै गर्दाखेरि उहाँहरूलाई ओसार पसारमा संलग्न हुनुहुन्छ या सेवनमै संलग्न हुनुहुन्छ, के देखिन्छ?
अब यस्तो हो यो चाहिँ हजुरको जब मान्छे एडिक्सनमा पर्छ
हजुर
उसलाई लागू औषध सेवन गर्न उसको शरीरले अत्यावश्यक ठान्छ, अब नसाले त्यो लत नाच्छ, तब सेवन गर्न परे पछाडि सुरु सुरुमा सेवन गर्दा उसलाई त्यो थोरै परिमाण चाहिएला, 2 दिन 5 दिन 7 दिनको ग्यापमा गर्दा त्यति धेरै समस्या नहोला, एक दुई पटक उसले खरिद गर्न सक्छ, तर जब उसको एडिक्सन लेभल अलिकति बढी भएपछि उसले डेली खानुपर्ने, कोही एडिक्सन अलिक बढी भइसकेकोले एकै दिनमा 2-3 पटक पनि युज गर्नुपर्ने, त्यस्तो अवस्थामा चाहिँ आफूलाई सेवन गर्ने लागू औषधको जोहो गर्न उसले केही खरिद गरेर ल्याउँछ, त्यो खरिद गरेको मूल्यमा उसले नाफा जोडेर बिक्री गर्छ र बिक्री गरेर आएको नाफाले नै उसले आफूलाई खानालाई म्यानेज गर्छ। त्यो हिसाबले जो सेवनकर्ताहरू साँच्ची नै अब लतमा अलि नराम्ररी फसिसकेको छ ऊ त डेफिनेटली कारोबारमा त संलग्न हुने नै भयो।
हजुर, यहाँले यो भन्दै गर्दाखेरि केही युवाहरू आफै ओसार पसार गरेर त्यहाँबाट चाहिँ नाफा निकालेर आफू पनि सेवन गर्छन् तर पछिल्लो के पनि देखिन्छ भने ओसार पसार गर्ने एउटा वर्ग, आर्थिक अवस्था जो कमजोर भएको वर्ग भन्नुभयो तिनी ओसार पसार गर्ने र प्रयोग गर्ने अर्कै वर्ग छ भन्ने कुराहरू पनि सुनिन्छन्, कतिको सत्यता छ यसमा?
अनि यस्तो छ, अब सामान्य नेपाली बजारको हकमा नेपालको कन्टेक्स्टमा मात्रै कुरो गर्दा जो एउटा फुर्सदिलो जसको पेसा व्यवसाय छैन जो स्कुल कलेज जाँदैन त्यस्तो मान्छेले सेवन गर्दा ऊ लतमा फस्छ, उसले खान्छ। अर्को स्कुल कलेज लेभलको साथीहरू जो अरू साथीको लै लैमा कहिले काहीँ पियर प्रेसरमा ऊ खान सिक्छ, त्यस्तो व्यक्तिहरूले सुरु सुरुमा खाँदा हजुरको सिके पछाडि सुरु सुरुमा खाँदा साथीहरूले नै उसलाई फ्रीमा खुवाउँछ र पछि उसलाई नभई नहुने अवस्था आएपछि उसले पनि आफूलाई खानको लागि केही नाफा निकाल्न उसले पनि भोलि बिक्री वितरणसम्म जाने अवस्था हुनसक्छ। त्यो चाहिँ सामान्य भोल्युममा भयो र अर्को ओसार पसार भनेको चाहिँ कस्तो भने जस्तै विदेशबाट
हजुर
जस्तै नेपालमा साउथ अमेरिका अफ्रिका थाइल्यान्डबाट आउने कोकिन अब थाइल्यान्डबाट आउने अहिले थाई गाँजाहरू त्यो हकमा चाहिँ फेरि त्यो जो मान्छे ओसार पसारमा सम्म हुन्छ उसले फेरि सेवन गर्दैन। अब नेपालकै युवा पुस्तामा हुने दुर्व्यसनको अवस्थामा र बाहिरबाट आउने लागू औषधको तपाईँको नेटवर्कमा इन्भल्भमेन्ट हुने त्यो समूहको अवस्थामा चाहिँ फरक छ हजुरको. अब हजुरले नेपालको सन्दर्भमा भन्नुभयो कि होल विश्वकै लागु औषधको ट्रेन्डको हिसाबमा भन्नुभयो,
विश्वको एउटा किसिमको छ होइन, तर नेपालमा गरिबी बेरोजगारीका समस्याले गर्दा पनि यस्ता समस्याहरू बढी देखिएका छन् किनभने ओसार पसारका कुराहरू बढी देखिएका छन् भन्ने सुनिन्छ. मैले नेपालकै जोड्न खोजेको.
हजुर, नेपालको सन्दर्भमा ओसार पसारमा पैसाको लागि कोहीले ओसार पसार गर्ने मान्छे उसले दुर्वेश युज नगर्ने पनि हुन्छन्, नभएको देखिन्छ पाइन्छ. तर मैले भन्न खोजेको चाहिँ के भने, यदि कोही मान्छे लागुऔषधको लतमा फसेको छ, उसले सेवन गर्छ भने त्यो मान्छे कुनै न कुनै हिसाबले खरिद बिक्री ओसार पसारमा संलग्न हुन्छ. तर जो मान्छे नितान्त पैसाको लागि ओसार पसारमा संलग्न हुन्छ, त्यो मान्छेले चाहिँ फेरि लागुऔषध सेवन नगर्न पनि सक्छ.
यो भन्दै गर्दाखेरि खुल्ला सिमानाका कुराहरू जोडिन्छन्, खुल्ला सिमानामा हुने यस्ता अवैध कारोबारहरू लागु औषधको एउटा होलान्, तर काठमाडौँमा चाहिँ जुन यहाँले भन्नुभयो नेपालभित्र पाइने लागु पदार्थ र बाहिरबाट यहाँ आयातित हुने पदार्थमा त फरक छ होइन. यो तुलनात्मक रूपमा हेर्ने हो भने काठमाडौँ उपत्यका या तराईका क्षेत्रहरू अथवा हिमाली क्षेत्रहरू जो अन्य देशहरू जोडिया छन्, यिनीहरू कतातिर बढी छ यसको अहिले तथ्याङ्कले के देखाउँछ?
अब यस्तो छ, मैले हजुरलाई यो सुरुवातीबाटै क्लियर बनाउनु पर्दा, यो अथेन्टिक सर्वे होइन, तर हाम्रो ब्युरोको एउटा सर्वे गर्दा यो कुनै पब्लिस भएको सर्वे चाहिँ होइन. यो ब्युरोको हाम्रो आन्तरिक सर्वेमा नेपालमा व्यावसायिक रूपमा 23 जिल्लामा गाँजा खेती र 7 जिल्लामा अफिम खेती भएको पाइन्छ
हजुर
नेपालको हकमा. र यो गाँजा र अफिम खेती, गाँजा के हदसम्म यहाँ सेवन हुन्छ र त्यो सबै बाहिर अर्को देशमा जानकै लागि उत्पादन गरिने हो. अफिम त डेफिनेटली सबै भारतीय बजारको लागि उत्पादन गरिने हो. अब यसको सन्दर्भमा हेर्दा तपाईँको काठमाडौँको हकमा मात्रै हामीले र हाम्रो मातहत शाखा कार्यालयले हप्ताको 1.5 केजीदेखि सरी हप्ताको 0.5 केजीदेखि 1 केजी ब्राउन सुगर सधैँ हामीले सिज गरेको डाटाबाट देखिन्छ हजुरको. र हामीले नेपालभरि एउटा ब्युरोकै सर्वेमा काठमाडौँ लगायत काठमाडौँ बाहिरका होल 77 जिल्लामा दैनिक भारतीय बजारबाट 2 किलो हिरोइन चाहिँ, खैरो हिरोइन चाहिँ नेपाल भेटिन्छ कि भन्ने आकलन गर्न सकिन्छ. भनेपछि देशको अवस्था भएको नै छ सर.
यो भन्दै गर्दाखेरि युवाहरूले बढी प्रयोग गरिरहेका छन्, उहाँहरूले चाहिँ ओसार पसारका सेवनका कुराहरू छन् नि, उहाँहरूले जानेर यो गरिरहेछन् या अन्जानमा लहलहमा गरिरहेछन् किनभने यसका कानुनी पाटाहरू पनि जटिल छन्, यी कुराहरू उहाँसँग यो यसको चेतना हुन सकेको छ कि छैन, के देखिन्छ? किनभने यहाँले समाधि सकेपछि मुद्दा चलाउँदाखेरि यी कुराहरू पनि हुन्छन्, के भन्नुहुन्छ उहाँहरू?
अब यसमा हजुरको जानेर सेवनमा लाग्ने नलाग्ने भन्ने विषयमा, सेवन गर्नलाई धेरै थोरै उसले जानेकै हुन्छ
हजुर,
उसलाई ज्ञान हुन्छ यो यसले खराब असर गर्छ, यसले जिन्दगी बिगार्छ, यसले पैसाको खर्च गराउँछ, यसले पारिवारिक कलह ल्याउँछ भन्ने उनीहरूलाई थाहा हुन्छ. तर यो कस्तो चिज हो भन्दा, सुरुमा उसले इजी रूपमा यो चाहिँ सिक्छ, सामान्य साथीभाइको दबाबमा केही रिल्याक्स फिलको लागि, केही मानसिक तनावबाट मुक्त हुनको लागि, अब त्यो साथीहरूले खाँछ कस्तो हुन्छ भन्ने उत्सुकताको हिसाबले पनि ऊ सुरुमा इन्भल्भ हुन्छ. जब उसको बडीले त्यो नार्कोटिक्स चाहिँ माग्ने भइसक्छ, त्यसपछि उसले फेरि चाहेर पनि त्यो लतबाट चाहिँ ऊ बाहिर आउन सक्दैन.
पछिल्लो समय नेपाल लागु औषधको ट्रान्जिट मुलुक मात्र हो कि उपभोगकर्ताको मुलुक पनि बन्दै गएको छ, के देखिन्छ? किनभने नेपाल ट्रान्जिट पोइन्ट बन्दैछ भन्छन्.
होइन, यो नेपालमा त हजुरको मैले भने कि यो नार्कोटिक्स क्राइमको स्टाटस हेर्दा हामी उत्पादनमा पनि सँगसँगै गइरहेछौँ. अब यो हामीले यसलाई कन्ट्रोल गर्ने यसको अवैध खेतीहरूको फलानी गर्ने काम पनि साथसाथै गर्दैछौँ। तैपनि अब हाम्रो देशमा गाँजा खेती र अफिम खेती जति फलानी गरे पनि यो प्रत्येक वर्ष फेरि अवैध रूपमा खेती त भइ नै रहेछ। त्यसको साथसाथै ब्राउन सुगर जुन खैरो इरेन भनिन्छ, यो खैरो इरेन र अहिले फार्मास्युटिकल ड्रग्स जुन साइकोट्रोपिक सब्सटेन्स भनिन्छ, त्यो मध्ये पनि अहिले यो ट्रामाडोल र नाइटाभेट भन्ने औषधिजन्य लागू औषधहरूको बढ्दो दुरुपयोग छ। यसको अलावा अब नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर ओसार पसार गर्ने त यथावत छँदैछ। भनेपछि हामी तिनवटा सँगसँगै तिनवटा विषयमा हामी सँगसँगै छौँ र यसको लागि हाम्रो नेपाल प्रहरीले यो सप्लाई कन्ट्रोल नै कसरी गर्ने, यो नाक सीमा नाकामा नै हाम्रो चेक जाँच गर्नेदेखि लिएर सप्लाई चेक गर्नेदेखि लिएर सीमा नाकाबाट सीमा नाकाको जिल्लाहरूमा चाहिँ ब्युरोको कार्यालयहरू स्थापना गर्नेदेखि लिएर त्यहाँ जनचेतनामूलक कार्यक्रम गर्नेदेखि लिएर हामीले सप्लाई कन्ट्रोलको लागि पनि काम गरेका छौँ भने अर्को डिमान्ड डिडक्सनको लागि माग घटाउको लागि पनि स्कुल कलेजमा समुदायमा गएर यसको असरको बारेमा सचेतनामूलक कार्यक्रमहरूमा हामी संलग्न भएर हामीले उहाँहरूलाई हामीले जानेको हाम्रो अनुभवले देखेको कुराहरू सेयर गर्ने गरी नै रहेछौँ।
यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ, सबैको दायित्व हो, प्रहरीदेखि लिएर प्रशासनदेखि लिएर अभिभावक नागरिक समाज सबैको दायित्व हुन जान्छ नै, तर जसरी नियन्त्रण हुनु पर्थ्यो त्यो हुन सकिरहेको छैन। यसलाई अझै प्रभावकारी बनाउनको लागि कुन पक्षले कसरी जानु पर्ला, किनभने यहाँ त यो क्षेत्रमा काम गरिराख्नु भएको छ, समाजका व्यक्तिसँग पनि कुराकानी हुन्छ, अथवा नेपालमा गिरोहका कुराहरू पनि सुनिन्छन्, त्यसलाई त नियन्त्रण गर्नुपर्ने हुन्छ।
अब यसमा चाहिँ हजुरको हाम्रो राज्य संयन्त्र जो हामी एउटा पोलिसी लेभलमा जिम्मेवार छौँ, यो सबैको दायित्व हुन जरुरी छ। पहिलो कुरो त एउटा कानुन नै यो हजुरको 2033 साल यो 1976 जारी भएको कानुन हो र यो चाहिँ हाम्रो युएन कन्भेन्सनका कानुनहरूलाई एडप्ट गरेर बनाइएको कानुन हो।
हजुर,
अब त्यसमा नेपालको कानुन लागू नियन्त्रण ऐन 2033 कानुन र राजपत्रमा जे जति लागू औषध तथा यो मनोद्दीपक पदार्थहरू सूचीकृत छन् योभन्दा धेरै नयाँ नयाँ प्रकारका औषधिजन्य लागू औषधहरू अहिले बजारमा भेटिन थालिसकेको छ जुन नसाकै रूपमा प्रयोग गरिन्छ तर त्यो कानुनले समेट्न सक्दैन, त्यसको लुक होल प्रयोग गरेर यो दुर्व्यसनीहरूले युज गरिरहेछन्। भनेपछि यसमा पोलिसी लेभलमा पनि एउटा नीति निर्माणकै तहमा पनि यो समस्याको बोध हुन जरुरी देखिन्छ। अर्को केन्द्रीय सरकार, हाम्रो सङ्घीय सरकार, स्थानीय निकाय, अभिभावक, शिक्षक, सचेत नागरिक, मिडियाकर्मी साथीहरू लगायत प्रहरी त यसमा काम गरिरहेकै छ। यी सबै क्षेत्रका व्यक्तित्वहरू निकायहरू चाहिँ संलग्न भएर आफ्नो टोल क्षेत्र मा चाहिँ कार्य लागू औषध दुर्व्यसन नियन्त्रणको लागि एउटा विशेष अभियानै सञ्चालन गरेर यसलाई लाग्न एकदमै जरुरी देखिन्छ। होइन भने यो देशको अवस्था एकदम भयावह अवस्था हुने तथ्याङ्कले देखाउँछ।
लागू औषधको सेवन र ओसार पसारका कुरा गर्दाखेरि दुइटैमा एउटै किसिमको कानुन छ या फरक फरक छ, कानुनी व्यवस्था के छ, के कारवाही हुन सक्छ यस्तो भेटियो भने?
होइन, अब सेवन मात्रै गर्ने मान्छे जस्तै हजुरको लागू औषध सेवन गरेर कसरी ड्राइभ गर्छ भने त्यसलाई एउटा छुट्टै कानुन भयो। जस्तै हामी प्रहरीले नेपाल प्रहरीले प्रहरीभित्रकै विङ्सहरू ट्राफिक प्रहरी अनि लागू औषध नियन्त्रण ब्युरो हाम्रो नेपाल प्रहरी अस्पतालको टिम मिलेर हामीले हप्तामा 2-3 दिन नै हजुरको चेकिङहरू गरिरहेछौँ। जो सेवन गरेर सेवन मात्रै गरेको भेटिन्छ उहाँहरूलाई सेवनकै कारवाही हुन्छ। अब जो सेवन पनि गर्छ र साथमा लागू औषध छ भने फेरि उहाँहरूलाई चाहिँ सेवन होइन, हामीले कारोबारतिर पनि अनुसन्धान गर्छौँ र कारोबारको हिसाबमा पनि उहाँहरूलाई एलिगेसन गर्छौँ।
यसको लागि यहाँहरू लागिराख्नु भएको छ तर नियन्त्रण हुन सकेको छैन, किन होला?
अब यस्तो छ, यो हाम्रो समुदायको चेतना स्तर पनि अझ सुदृढ हुन आवश्यक छ। हामी मौन समर्थन गर्छौँ तर खुलेर हामी यसमा इन्भल्भमेन्ट हुन चाहँदैनौँ। समुदायको मौन समर्थ छ, यो कन्ट्रोल हुनुपर्छ भन्ने भनेर। दोस्रो कुरो चाहिँ हजुरको, यो भिक्टिम आफै पनि अनुसन्धानको दायरामा पर्ने भएर कम सूचना आउँछ। यो अरू अपराधमा जस्तो अर्को मान्छेले अथवा पीडितले यसमा सूचना दिने हुँदैन हजुरको। त्यसो भए भिक्टिम नै अन्डर इन्भेस्टिगेसनमा हुने केस भएर यसमा कम सूचना आउँछ। अब तेस्रो कुरो, यो लुकआउट छिपाउ गर्न सजिलो हुन्छ। सानो परिमाणको चिजमा पनि ठुलो हजुरको लगानी हुने, तर लुकाउन सजिलो हुने र ओसार पसार गर्न सजिलो हुँदा हुने हुँदा पनि यो नियन्त्रण गर्न गाह्रो छ। अनि अर्को कुरो हजुरको, विभिन्न हाम्रो जीवन रक्षाको लागि युज गर्ने औषधिहरूलाई डाइभर्सन गरेर त्यसलाई फेरि लागु औषधको रूपमा युज गरिरहेको हुँदा अब त्यो मेडिकल सम्बन्धी तपाईँको फार्मेसी सम्बन्धी नलेजको अभावले पनि हामी कानुन कार्यान्वयन गर्ने निकायलाई अन्य निकायको सहयोग लिन पर्ने हुँदा कहिलेकाहीँ त्यो हजुरको हामीले टाइमली त्यो फेरि हुन्छ नि डिटेक्ट गर्न नसक्ने अवस्था पनि हुन्छ।
यसको लागि नागरिक समाजको पनि महत्वपूर्ण भूमिका हुन्छ। कस्ता गतिविधिहरू यिनीहरूले गर्छन् र कस्ता गतिविधि देखियो भने कहाँ सम्पर्क गर्ने, कसरी सहयोग गर्ने, कसरी जानकारी गराउने समाजका व्यक्तिहरूले?
होइन, अब जस्तै आफ्नो टोल छिमेकमा हजुरको अपरिचित मान्छे आउँछन्, अब हेर्दा कपाल पाल्ने, अलि झुम्म भएर बस्ने, नङ नकाट्ने, अनि एकदम फोहरी ननुहाएको जस्तो देखिने, अनि उनीहरूको साथमा चाहिँ लाइटरहरू हुने, त्यस्ता गतिविधिहरूको गतिविधि गर्ने स्थानमा त्यस्तो ठाउँहरूको सूचना चाहिँ उहाँहरूले प्रहरीलाई 100 अथवा लागु औषध नियन्त्रण ब्युरोको टेलिफोन नम्बर, हाम्रो ड्युटी अफिसरको नम्बरमा दिनुभयो भने पनि हामीले भ्यालीको हकमा चाहिँ रेस्पोन्स गरि नै रहेछौँ र गर्छौँ पनि।
हजुर, अब यहाँले यो भन्दै गर्दाखेरि यहाँहरू समात्नुहुन्छ, कहिलेकाहीँ त्यस्ता व्यक्तिहरू प्रहरीको नियन्त्रणमा आइसकेपछि अभिभावकहरूले सहजै स्वीकार्न सक्ने स्थिति छ कि छैन, या प्रहरीसँग झगडा हुने, वाद विवाद हुने, त्यस्ता कुराहरू पनि सुनिन्छन्?
होइन, तपाईँले भनेको जस्तै लगभग आफ्नो मान्छे, आफ्नो छोरा बच्चा बच्ची एडिक्सनमा लागेको भन्ने कुरा 80% गार्जियन्सलाई जानकारी हुन्छ।
हजुर,
र कतिपय अवस्थामा गार्जेन्सले उसलाई सुधार गरेर राम्रो बाटोमा लैजाने कोसिस गर्दा पनि उसले चाहिँ फ्यामिली आउट अफ कन्ट्रोल, आउट अफ फ्यामिली कन्ट्रोल, सुधार गर्न नसक्ने अवस्था पनि हुन्छ भने, कति चाहिँ अब भर्खरको स्टेजहरूमा थाहा पाउँदै अब कहिलेकाहीँ हाम्रो अनुसन्धानमा पनि आइपुग्ने अवस्था हुन्छ 80%। भने 20% चाहिँ हजुरको एकदम फ्यामिलीहरू इनोसेन्ट, गार्जेन्सहरूलाई त्यो सम्बन्धमा जानकारी हुँदैन, तर यहाँ प्रहरीकोमा आएपछि उहाँहरू सरप्राइज पर्नुहुन्छ र सुरुमा उहाँहरूले विश्वास गर्नुहुन्न। जब हामी उहाँको बच्चा बच्चीलाई सँगै राखेर त्यो दिन भएको घटनाको भिडियोहरू सबै उहाँहरूको अगाडि फोटो भिडियो सेयर गरिदिएर बच्चा बच्चीकै अगाडि कुरा गराउँदा चाहिँ उहाँहरू फेरि पछि त्यसमा कन्भिन्स हुनुहुन्छ र स्वीकार गर्नुहुन्छ। प्रहरीसँग त्यस्तो नेगेटिभली मेरो बच्चा बच्चीलाई फसायो, मेरो बच्चा बच्चीले यो सेवन गर्दैन भनेर जिकिर गर्ने, झगडा गर्ने चाहिँ अहिलेसम्म हामीले त्यस्तो पाएको छैनौँ।
बालबालिकाहरू अथवा युवाहरूलाई सम्पादिसकेपछि उहाँले सम्झाउने, बुझाउने र अभिभावकको जिम्मा लगाउने काम हुन्छ या मुद्दा दायर गर्नुपर्ने यहाँहरूको बाध्यात्मक स्थिति छ?
होइन, अब यस्तो छ, यसमा चाहिँ हजुरको लागु सहित पक्राउ गरेपछि चाहिँ अब यो कानुनलाई मिचेर हामी बाहिर जान सक्दैनौँ। यदि कोही व्यक्ति लागु सहित पक्राउ पर्छ भने उसलाई डेफिनेटली अनुसन्धानमा राख्नुपर्ने नै हुन्छ। र कहीँ यस्तै तपाईँले भनेको जस्तो एउटा समुदायबाट अथवा एउटा सचेत नागरिकबाट कहीँ एकदमै नराम्रो गतिविधिमा संलग्न व्यक्तिहरूको जमघट भइरहेछ, भेला भइरहेछ, यो ठाउँमा हेरिदिनु पर्यो, चेक गरिदिनु पर्यो, लागु सबै सेवन गरेको हो कि भनेर सूचना आएर गएको अवस्थामा कोही मान्छेको अवस्था, उसको शारीरिक बनावट, यता ऊ दुर्व्यसनी हो कि भन्ने देखिन्छ। र उसँग अरू लागु औषध साथमा भेला पर्दैन भने त्यस्तो अवस्थामा चाहिँ हामी सम्झाइ बुझाइ गरेर परिवारलाई जिम्मा लाउन सक्ने अवस्था हुन्छ र त्यसरी पनि जिम्मा लगाइराखेका छौँ। कहिलेकाहीँ त्यो के हुन्छ भन्दा हजुरको कोही एकदमै एडिक्सन छ र उसलाई अब साँच्चै नै दुर्व्यसनी हो भने उसले कहाँबाट ल्याउँछ कसरी ल्याउँछ उसको सोर्स के हो भन्ने कुरो हामीलाई आइडेन्टिफाई गर्न पनि इम्पोर्टेन्स हुन्छ। त्यसको लागि हामी अफिसमा पनि उसको युरिन टेस्टहरू गर्ने सालिभा टेस्टहरू गर्ने गर्छौँ र त्यस्तो नदेखेको अवस्थामा र अब सोधपुछ गर्दा लागुसा सेवन गर्नेसम्म खुलेको अवस्थामा र लागु सधैँ परामर्श नभएको अवस्थामा हामी परिवारलाई पनि जिम्मा लाउँछौँ।
कहिलेकाहीँ निर्दोष व्यक्ति आफन्त अग्रज दाईहरू अथवा कुनै आफन्त अथवा छिमेकीले पनि यो सामान्यता पुर्याइदेऊ न भनिसकेपछि एउटा निर्दोष व्यक्तिले सोझो व्यक्तिले त्यहाँ लग्दाखेरि समात्यो भने निर्दोष व्यक्ति फस्न सक्ने सम्भावना हुन्छ।
हजुर,
यस्ता घटनाहरू पनि यहाँले भेटाउनु भयो होला?
होइन, यो हुन सक्छ। किन भन्दा यो मैले भने नि हजुरको त्यो लुकाउ छिपाउ गर्न सजिलो, कोही मान्छेलाई थाहा हुँदैन, बोक्न सजिलो, थाहा नहुन सक्छ, प्याकिङको सामानहरूमा जे पनि सामान हुनसक्छ। अब आफन्ती मात्रै नभनौ कि अब जस्तै यो समस्या भनेको पठाउ चालकहरूलाई पनि हुनसक्छ। अब अहिले पठाउबाट पनि कुरियर सर्भिसहरू छ, मेरो सामान त्यहाँ डेलिभर गरिदिनु भन्ने नि अर्डर हुन्छ, बुकिङ हुन्छ, जान्छ, त्यस्तोमा पठाउ चालकहरू पनि पर्नु भएको छ। अरू हजुरले भनेको जस्तै आफन्तले अब अथवा सिनियर दाईहरूले आफ्नो कजनहरूले केही सामान त्यहाँसम्म पुर्याइदियो भन्दा उहाँहरू पनि समातिन भएको अवस्था पनि छ। त्यस्तो अवस्थामा हामी अनुसन्धान लागु सहित बरामद भएपछि त अनुसन्धान सुरु गरिहाल्छौँ र उहाँहरूको सबै इन्भल्भमेन्टहरू हेर्छौँ। त्यसमा कति इन्भल्भमेन्ट देखिन्छ, अब उहाँभन्दा माथिको लियर को हो, कतिजना हुनुहुन्छ, उहाँहरूको लिङ्केज के छ, अब जस्तै उहाँहरूको डिजिटल तपाईँको कम्युनिकेसन मोडहरू के छन्, अब फाइनेन्सियल ट्रान्जेक्सनहरू छ कि छैन, ती सबै कुराहरू हामी एनालाइसिस गरेर अब अनुसन्धान गर्ने निकाय हामी भए पनि फेरि हामीलाई कानुनी सल्लाह दिने हाम्रो सरकारी वकिलहरू हुनुहुन्छ, फेरि उहाँहरूसँग पनि समन्वय गरेर अब उहाँलाई चाहिँ अनुसन्धानमा राख्न पर्ने अथवा अनुसन्धानमा चाहिँ हामीले केही समय हिरासतभन्दा बाहिर राखेर अदालतसम्म पेश गर्नुपर्ने अथवा उहाँलाई अनुसन्धानमा नराख्दा पनि कानुनसम्म देखिने यी आधारहरूले जे निर्धारण गर्छ त्यो चाहिँ त्यति बेला नै फेरि डिसिजन हुन्छ।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा लागु औषध नियन्त्रणका लागि ब्युरोलाई अहिले सबैभन्दा ठूलो चुनौती के हो? जनशक्तिको अभाव, संसाधनको अभाव, कानून या अन्तर्देशीय अपराध सम्बन्धी यस्ता अप्ठ्याराहरू के देखिन्छ?
हो, यसमा चाहिँ अन्तर्देशीय अर्गनाइज ग्रुपहरू इन्भल्भमेन्ट हुन्छ हजुर।
हजुर,
नम्बर एक। नम्बर दुईमा हजुरको खुल्ला सिमाना, जुन नेपालको सिमाना, जुन भारतसँगको नेपालको सिमानाले गर्दा पनि यो ज्यादै च्यालेन्जिङ छ र अहिले विशेष त यो एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशको दुई तिनवटा जिल्लाबाट उपत्यकामा सबैभन्दा बढी लागु औषध खैरोइन बिक्रिरहेको तथ्याङ्कबाट देखिन्छ। तेस्रो कुरो, यो औषधिजन्य लागु औषधहरू जुन हाम्रो जीवन रक्षाको लागि युज हुने तर नेपाल कानुन र राजपत्रले समेटि नसकेका औषधिहरू पनि अहिले डाइभर्सन भएर मिसयुज हुने त्यो अवस्था, र अर्को युवा अवस्था नै ठुलो सङ्ख्यामा युवा अवस्थाको व्यक्तिहरू यसमा इन्भल्भमेन्ट हुनु, र अर्को कुरो ब्युरोमा अहिलेको समय सापेक्ष आधुनिक यो हजुरको उपकरणहरूको अभाव, यी विविध समस्याहरू हाम्रो लागि च्यालेन्जिङ नै छन्। र जहाँ कि हाम्रो शाखा कार्यालयहरूको जनशक्तिको कुरा गर्दा पनि हजुरको कुनै शाखामा चारजना जनशक्ति हामी काम गरेका छौँ, कुनैमा हाम्रो एघारजनासम्म छ, र यो फेरि सबै तपाईँको बोर्डर नाका र जुन अलिकति लागु औषध दुर्व्यसनको भाइटल सिटीहरू देखिन्छन् त्यसमा पनि अझ हाम्रो ग्याप छ, कारणले गर्दा हामीलाई चुनौती छ।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, धन्यवाद।
लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज हामीले कुराकानी गर्यौं नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता डीएसपी जीवन निरौलासँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।